انشاءاللہ تعالی ہم ریویو سٹارٹ کریں گے. نحمد و نصلی علی رسوله الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمین یا رب العالمین. جی، ایک دفعہ مجھے ذرا بتا دیں کہ آواز کلیئر ہے.
جی، آواز کلیئر ہے
الحمدللہ. جزاک اللہ خیر. ٹھیک ہے، انشاءاللہ ان شاء اللہ تعالیٰ ہم نے باب لباس و زینہ کے مسائل آلموسٹ کر لیے تھے، ایک ہی حدیث رہ گئی تھی ہماری. ان شاء اللہ تعالیٰ سسٹر فرزانہ، آپ مجھے یہ بتائیں کہ یہ تو ہم نے پڑھ لیا تھا الحمدللہ کہ بالوں میں جوڑ لگانا، لگوانا، گھومنا، گنوانا، جو ٹیٹوز ہیں وہ سب حرام ہیں، اور آئی بروز کو پلک کرنا وہ بھی، اور دانتوں میں بھی جو کشادگی وہ بھی سارا ہم نے پڑھ لیا تھا. تو جو عبداللہ بن مسعود رضی اللہ عنہ نے کہا، وما آتاکم رسول فخذوه وما نہاکم عنہ فانتہوا، کہ جو رسول تمہیں دے دے وہ لے لو، اور جس سے روکتے ہیں اس سے رک جاؤ. تو اس کو آپ اس سے کیسے ریکنسائل کریں گی؟ اس کا ادھر سے کیا سمجھ نہیں آ رہی، کیا بات یہ ہو رہی ہے؟ تو ذرا آپ ایکسپلین کریں. جی سسٹر فرزانہ،
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
جی وعلیکم السلام و رحمۃ اللہ.
جی، یہاں پہ جب جو عبداللہ بن مسعود جو ہیں وہ انہوں نے ایک مجمع میں خطاب کرتے جب بات کہی سب کو کہ اللہ تعالیٰ کی لعنت ہو عورتوں پر جو حسن کے لیے یہ سب کام کرواتی ہیں، تو اس میں یہ جب بات ایک قبیلے کی ایک خاتون کو جب پتہ چلتی ہے تو وہ آپ کے پاس آتی ہیں عبداللہ بن مسعود کے پاس. وہ کہتی ہیں میں نے تو پورا قرآن پڑھا ہے، مجھے تو کہیں نہیں نظر آیا کہ وہ اللہ کی جو، تو وہ میں نے ایسی ان کی ورڈنگ نہیں پڑھی نا. تو انہوں نے کہا کہ اگر تم نے پورا قرآن پڑھا ہوا ہوتا تو تمہیں وہ آیت تم نے نہیں پڑھی سورۃ الحشر کی جو ہے، تو اس کا حوالہ دیا، اور یہاں پہ اس کا مطلب یہ تھا کہ جو تمہیں رسول دے وہ لے لو، اور جسے منع کریں اسے رک جائیں. تو عمومی اس کے الفاظ لیے ہیں، اس سے مراد یہ کہ اللہ کی جو رسول نے اگر لعنت بھیجی ہے تو وہ اللہ ہی کی لعنت ہے. تو پھر انہوں نے یہ بات بولی کہ ان کی، اگر اس آیت کا اگر آپ مفہوم پوچھ رہی ہیں تو ویسے تو یہ مال غنیمت کے حوالے سے تھی، لیکن صحابہ نے اس کو عمومی یعنی کہ الفاظ کو کہ جو نبی نے بات کہی وہ سمجھ لیں کہ پھر اللہ نے بھی وہ کہی، ایک ہی بات ہے.
جی ماشاءاللہ الحمدللہ. تو یہی ہے العبرت بالعموم لفظی بخصوصی سببی، کا یہی مطلب ہے کہ جو الفاظ ہیں ان کو واقعے پہ ہی بند نہیں کر دینا. جیسے ہم کہتے ہیں بوتھ لٹرل اینڈ فگریٹو میننگ، تو اس کا جو واقعے کے ہم نے تفاسیر میں بھی یہی ہوتا ہے کہ صرف واقعے پہ بند نہیں کر دینا. جیسے سورہ حشر کی یہ اس کے بارے میں تھی غنیمہ اور مال فیق ہے، تو ہم اس کو عام بھی اس پہ لیتے ہیں الحمدللہ، کہ جو بھی رسول دے اس کو لینا ہے اور جس سے منع کرے اس سے رک جانا ہے. ٹھیک ہے الحمدللہ. جی نیکسٹ سسٹر عشرت.
جی السلام علیکم.
وعلیکم السلام و رحمۃ اللہ. اس حدیث میں یہ عورت نے کہا رسول اللہ صلی اللہ علیہ وسلم سے کہ اگر میں اپنی سوکن کو کہہ دوں کہ مجھے میرا یہ میاں دیتے، اور اس طرح بڑی بڑی کچھ باتیں کر دوں، تو آپ صلی اللہ علیہ وسلم نے اس کو منع فرما دیا. تو اس سے آپ کیا سمجھتی ہیں؟ کیوں کوئی بات نہیں تھی اگر وہ کچھ دو چار باتیں کہہ دیتی، کیا ممانعت کی بات ہے اس میں؟
اس لیے نہیں کہنا چاہیے کہ ہم اس سے فتنہ اور فساد پیدا ہو سکتا ہے نا، اور دلوں میں گجی ہو جاتی ہے ایک دوسرے کے لیے. اور شوہر کے بارے میں ایک میاں بیوی کے آپس کے دوسری بیوی اور اس کے شوہر کے تعلقات خراب ہو جا ہونے کے اندیشہ ہوتا ہے نا.
जी अल्हम्दुलिल्लाह, बिल्कुल सही कि सबसे बड़ी बात तो देखेंगे झूठ का लिबास का है ना, फरेब का लिबास, धोखा दे रहे हैं आप किसी को। झूठ हमें किसी हाल में भी नहीं बोलना। और सबसे बड़ी बात जो आपने बताई है कि फितना फसाद, फितना तो हम सबको पता है कि वो फितना तो कत्ल से भी बड़ा है। तो ये फितना फसाद फैलाने की बातें, तो हम भी अगर कुछ जरा भी ऐसी कोई बात गलती से भी कर देते हैं तो हमें फौरन अपने आप को ठीक करना है कि हमने कोई बड़ा बोल दिखावे का ऐसा नहीं करना। पता नहीं है हमें कि कहाँ से कितनी बड़े फितने फसाद पैदा हो जाए ना। तो इसको छोटी मामूली बात नहीं समझना। कुछ लोग इस तरह अपनी बातें बताते हैं जो हकीकत में नहीं होती, और ऐसा कर लिया मैंने तो वो कर लिया, इतना हमने खरीद लिया, इतना कुछ हमारे पास है, उससे कुछ भी नहीं मिलता। सादगी जो है, सिंप्लिसिटी और ट्रूथ जो है, वो सच्चाई सबसे बेहतरीन है। अल्हम्दुलिल्लाह, अब हम किताबुल अदब पढ़ेंगे, अपना बुक ऑफ मैनर्स हमारा स्टार्ट हो रहा है। जी सिस्टर नाहिद, आप मुझे बताएं कुनिया क्या है, जो कुनियत होती है वो क्या है?
जी कुनियत ये होती है जैसे अरबी में एक नाम रखते जाते हैं, जैसे बाप बेटे के नाम, जैसे आमतौर पर जैसे उम्मे सलमा या उम्मे रसूलल्लाह का कुनियत थी अबुल कासिम, यानी कासिम का बाप, उनके बेटे का नाम कासिम था, तो उसको जो उसको कुनियत कहते हैं। एक तो असली नाम होता है, एक पुकारने का नाम होता है, इज्जत के लिए बुलाते हैं।
जी जो
रसूलल्लाह अबुल कासिम से कह रहते थे कि उनके उनका बेटा था उसका नाम कासिम, तो रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बात पसंद नहीं है, उन्होंने मना फरमाया कि मेरे नाम पे नाम रख लो तो मेरी कुनियत पे नाम मत रखो, मतलब किसी अबुल कासिम बेटा भी हो तो अबुल कासिम नहीं करो, उनको नहीं पसंद था ये बात।
वजह
इसलिए कि उन्होंने कहा कि उससे दूसरे आजू का, तो उसने कहा मेरे नाम किसी को आपको किसी और को पुकारा, उसने अबुल कासिम कहा तो उन्होंने किसी और आदमी को पुकारा, तो रसूलल्लाह सब नहीं थे, कोई और था।
तो इससे उनका ख्याल गुजर सकता है ना, अगर ख्याल
ये अबुल कासिम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हो सकते हैं, इसलिए
तो आज आज भी ऐसा ही है। आज भी
आज उन्होंने हमें छूट दी, इस वक्त रसूलुल्लाह सल्लम जब जिंदा थे तब उन्होंने कहा था, अब आज तो उनको वो नहीं है दुनिया से, मतलब उनको तो इंतकाल की 1400 साल हो चुके हैं, तो अब आज अब थोड़ी इजाजत है कि आप कर सकते हैं, मतलब इसके लिए उलमाओं ने इजाजत दे दी कि आप कर सकते
हैं। अल्हम्दुलिल्लाह, बेहतर है कि ना करें क्योंकि ममानियत थी, तो बेहतर है।
हाँ तो ना करो तो अच्छा, लेकिन अगर रख लो तो मतलब कोई इसमें मतलब थोड़ी सी वो है।
जी अल्हम्दुलिल्लाह, अली रजी अल्लाह अन्हु से है दुबुल मुफ्त में शेख अल्बानी में कि उन्होंने पूछा था, तो आप ने फरमाया था ठीक है मेरे बाद ऐसा रख सकते हो लेकिन बेहतर है कि ना ही रखें। तो कासिम नाम रखा जा सकता है, कासिम रख लें आपने कहा है। जी सिस्टर नसरीन, आप बताएं कासिम नाम रख सकते हैं, जैसे भी सिस्टर नाहिद बता रही थी।
कासिम नाम तो रख सकते हैं लेकिन कुनियत से नहीं पुकार सकते।
जी ठीक है, वो अभी हमने कर लिया। तो बता रही थी सिस्टर नाहिद थोड़ा सा उनका, आप कुनिया को थोड़ा सा और जरा बताएंगी, कुनियत है क्या कुछ इतना?
कुनियत है तो ये बड़े बेटे के नाम से,
जी
बड़ा बेटा होता है ना उस नाम से, मुझसे पूछ रही
है। जी जी नाम से क्या मतलब आपका, बड़े बेटे के नाम?
बड़े बेटे के नाम से जैसे नाम जो हो ना, तो फिर उसको उस नाम से, जैसे अबुल कासिम था अबू सलमा, तो सलमा जैसे बड़ा बेटा है, पहले ठीक है जो बेटा हो ना तो उसके नाम से, जो बड़ा, क्योंकि छोटे बच्चे के नाम से कुनियत नहीं है।
जी बाप को बुलाया जाता है ना,
बाप को बुलाया
जाएगा बेटे के नाम से। जी कुनियत जो है ना असल में उसको इस तरह कहेंगे कि बाप को जो बड़े बेटे के नाम से बुलाया जाता है, अबुल कासिम, अबू समीर, तो समीर बेटे का नाम है और अबुल फिर उसके बाप को कहा जाता है, तो उससे तो लकब क्या है फिर, लकब में क्या फर्क है कुनियत से?
लकब तो इज्जत और एहतराम के लिए।
जी तारीफ,
जी इज्जत और एहतराम के लिए, तो किसी को वो देते हैं ना, जैसे अबू तुराब एक दिन हजरत अली वो मट्टी पे लेटे हुए थे, तो उनको हजरत सल्लम ने कह दिया था।
जी
तो ये मैया प्यार से या उसके इज्जत के लिए करा जाए तो।
जी जजाकल्लाह खैर अल्हम्दुलिल्लाह। अरबों में कितना इज्जत से ये पुकारा जाता था, देखें कुनियत से, सुभान अल्लाह। और लकब ये है कि बेटा मौजूद ना भी हो तो भी ऐसा है कि उसकी तारीफ के लिए, लेकिन कुनियत ये है कि बड़े बेटे के नाम से बेटा मौजूद है तो फिर ही, सुभान अल्लाह। हमने इधर से देखा है कि अंसार का उन्होंने कैसा जवाब दिया था कि हम तुम्हारी कभी भी आंखें ठंडी नहीं होने देंगे और अबुल कासिम से नहीं पुकारेंगे तुम्हें, तो सुभान अल्लाह। हम इधर अंसार का भी देखते हैं, उनके भी कितनी सुभान अल्लाह, उन्हें कितनी अल्लाह सुभान ताला ने हिकमत दी थी। सिस्टर नाज़नीन, आप मुझे ये बताएं कि बुरे नाम को अच्छे नाम में बदलना जायज़ है, ऐसा हो सकता है, इसकी क्या दलील है?
जी, आपने क्या पूछा?
कि बुरा कोई नाम है या कोई अच्छा नाम है, उसको बदला जा सकता है? कुछ लोग बदलते ही नहीं, कि अब नाम रख लिया है तो नहीं बदल नहीं सकते।
जी जी, बदल सकते हैं। अगर कोई बुरा नाम है इस तरह से तो बिल्कुल बदलना चाहिए।
उसकी दलील क्या आप देंगी?
उसकी दलील यह है कि जो आप सरसरम के पास आई थी जो औरत, और उसका नाम बर्रा था, तो उन्होंने चेंज करवाया था उसको।
वो कौन सी औरत थी?
यही जो इनके साथ अफसर असलम जब छोटे थे इनके साथ गई हुई थी वो मदीना।
इधर ज़ैनब की बात हो रही है ना, हज़रत ज़ैनब रज़ी अल्लाह अन्हा, उनका नाम बर्रा था।
ओके ओके ओके,
जी हज़रत ज़ैनब रज़ी अल्लाह अन्हा का नाम
जो आपकी बीवी थी।
जी, ज़ैनब बिनते जहश रज़ी अल्लाह अन्हा, जी उनका नाम था बर्रा, और फिर वो चेंज कर दिया था। तो क्या इसका क्या थी इसके पीछे हिकमत?
बर्रा मीन्स जैसे मीनिंग था ना कि बहुत नेकी करने वाली, तो ऐसे भी नाम नहीं रखने चाहिए, जैसे हज है, अजान है, ये सारे सरने का तो नहीं रखे, पर अंबिया वगैरह के नाम रखने चाहिए।
जी अल्हम्दुलिल्लाह, जिससे बहुत बड़ी नेकी आ रही है, क्योंकि जो पहला इम्प्रेशन होता है ना किसी भी इंसान का या किसी भी बच्चे का, तो हम उसके नाम से जानते हैं। जब पहले ही आप किसी को पुकारते हैं तो उसका कितना इम्प्रेशन एक हमारे जहनों में बन जाता है। तो सुभानअल्लाह, रसूलअल्लाह सल्लल्लाहु अलैहि वसल्लम से हमें कितना अच्छा पता चलता है। अरबों में इस चीज़ का बिल्कुल ध्यान नहीं किया जाता था, वो कभी कोई जैसे जानवर होते उनके ऊपर भी नाम रख लेते थे अजीब अजीब। तो रसूलअल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस चीज़ का भी हमें सिखाया कि सुभानअल्लाह, नाम भी अच्छे होने चाहिए। और लेकिन ऐसा भी नहीं है कि अब लोग इतना मुश्किल कर देते हैं कि बिल्कुल ही कोई बहुत ही स्पेसिफिक कोई डिफरेंट नाम हो, कोई भी रख सकते हैं बुलाने में अच्छा हो। और जैसे आपने बताया इस्लाम के अरकान पे ना हो या बहुत बड़ी नेकी, जैसे कुछ लोगों कुछ मोमिना रख लेते हैं। अब ये अल्लाह सुबहान ताला जानता है कौन मोमिन है और कौन नहीं, तो हम ऐसे नाम कोशिश करें ना रखें, मोमिना हो गया या जैसे ये बर्रा है इस तरह के। और दूसरा अजान सलात, जिससे अजान है या नहीं है उसकी हकीकत, उसकी एग्जिस्टेंस ख़त्म हो रही है, अजान है या अजान नहीं है, सलात है या सलात नहीं है, तो इस तरह के नहीं रखने चाहिए नाम, अल्हम्दुलिल्लाह। जी सिस्टर रफिया, क़यामत के दिन अल्लाह सुब्हानहु तआला के नज़दीक सबसे बदतरीन नाम कौन सा होगा?
जी वो नाम होंगे जो अपने आप को शहंशाह कहलाएगा या मालिक मालिक कहलाएगा, या जो बड़ा अपने आप को समझेगा, अपना नाम शहंशाह जैसा पुकारा जाएगा, बादशाह कोई रख लेगा अपने आप को, तो वो नाम अल्लाह ताला के नजदीक क़यामत के दिन बदतरीन नाम से होंगे।
जी मलिकुल अमलूक या मलिकुल अमलाक, ये हराम है ना, तो मलिक रख सकते हैं, मलिक ठीक है,
मलिक रख सकते हैं।
जी मलिक सही है ना, सूरह यूसुफ से भी हमने देखा है।
जी मलिक,
और सहाबा के जैसे प्रॉफिट्स के नाम हो गए, अंबिया के, सुभान अल्लाह वो मुस्तहब हैं। और आप मुझे बता दें कि क्या बच्चे को किसी नेक आदमी के पास ले जाना सही है, वो पैदा हुआ है उससे ले जाएं और वो नाम रख दे, तहनीक कर दे, और तहनीक का भी बता दें आप मुझे।
जी बच्चे की वलादत जब होती है, मतलब पैदा होता है बच्चा, तो वो गुटी देना बोलते हैं, जिसको कोई नेक, जिसको हम जानते हैं, जो हमें पता हो कि वो नेक हो, दीनदार हो, तो उनके जरिए जैसा मतलब वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास भी जैसा उम्मे सलमा जो है लेकर आई थी अबू तलहा का बेटा जो था, तो वो भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो खजूर चबा करके अपने से उसको चटाया था थोड़ा सा ना, तो ये कर सकते हैं।
जी सुभान अल्लाह, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास अबू तलहा और उम्मे सलेम रजी अल्लाह अन्हुमा का जो उनके बेटे थे, उन्होंने उनके पास लाया गया, उन्होंने भी तहनीक की, और जैसे बरकत की दुआ करते हैं खजूर शहद हो गया मीठी चीज से चबा कर उस बच्चे के मुंह में, और उसकी चिन जो है ना उसकी थोड़ी उसको रब करते हैं ताकि बच्चे को थोड़ा सिखाया जाए ट्रेन करने के लिए, उसके लिए दुआ करते हैं। और फिर उन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अब्दुल्ला नाम रखा, इसी तरह अबू मूसा का आता है कि वो लाए थे अपने बेटे, तो उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम ने इब्राहिम रखा। तो सुभान अल्लाह, हमें ये पता चलता है अल्हम्दुलिल्लाह। और इस ये थे सारी हदीस 1390 तक की तहनीक और इसी नाम के बारे में है। ये 1386 जो हदीस है, और हमने एक हदीस पढ़ी है पीछे 1372, उसमें आप ज़रूर सब जाके इंशाल्लाह ताला आज देखिएगा कि कोई बात कुछ कॉमन सी मिल रही है। तो जब हम अहादीस पढ़ते हैं तो आगे पीछे कुछ ऐसा लगता है कि अहादीस या एक मौके की हैं, उनमें कुछ मुनासिबत है। ये ज़रूर आप लोग खुद जाके इंशाल्लाह ताला आज देखिएगा हदीस नंबर 1386 और 1372 में क्या ऐसी चीज़ है जो आपको सेम मिलेगी इंशाल्लाह ताला। सिस्टर राशिदा जी, सिस्टर राशिदा के बारे में क्या औसाफ पता चलते हैं आप बताएं, और क्या हम इससे सबक सीखते हैं?
इससे सबसे पहले तो ये कि उसमें सलीम की हिकमत या समझदारी देखिए, जब शोहर थका हारा घर आता है तो उसको जब उसकी बेटी का इंतकाल हो चुका है लेकिन उन्हें जिक्र नहीं किया, बल्कि शोहर को खाना खिलाया, उसके पास उसकी ख्वाहिश भी पूरी की और फिर सुबह जाके उनको बताया कि मैं आपको अल्लाह ताला कोई गिफ्ट है तो क्या करेंगे, उसको वापस देना चाहिए कि नहीं। तो इस तरह ये हम औरतों के लिए इसमें बहुत बड़ा सबक है कि हम जब भी शोहर अगर अपने काम से या कहीं से भी बाहर से आए थका मंदा तो अपने घरेलू मसाइल और बच्चों के मसाइल लेकर ना बैठ जाएं, उनको रिलैक्स होने दें, उनको खाना दें, उनके ऊपर हर चीज उनकी जरूरत पूरी करें, फिर बाद में जाके आराम से बताई जाए ना। अपने घरेलू झगड़े या रंजिशें और बच्चों की जो होती हैं बातचीत वगैरह सब फौरन आते ही शोहर को नहीं बताया, क्योंकि वो बेचारा थका हता आता है, अपने मसले दुनिया के निपटा कर आता है, तो उसको घर में सुकून चाहिए, राहत चाहिए। तो एक औरत की जिम्मेदारी है कि औरत मर्द के लिए वो सब चीज प्रोवाइड करे ना।
जी बारकल्लाह फी माशाल्लाह अल्हम्दुलिल्लाह। देखिए खैरु मताए दुनिया अल मरअतु सालिहन, के एक नेक बीवी है वो ऐसी सबसे बेहतरीन है ना दुनिया का जो सामान है, और एक खावंद उसको उसका दिल खुश हो जाए अपनी बीवी को देखे तो हमें इससे सब्र मिलता है, अल्लाह की रजा में राजी रहना, कोई शिकवा ना करना, और कितना अच्छा आपने सारे इसमें से लेसन ढूंढे अल्हम्दुलिल्लाह। और एक मुझे इतनी अच्छी बात लगी कि कितनी हिकमत से उन्होंने अपने शोहर को भी कितना अच्छा जवाब दिया, इतना अच्छा जवाब दिया कि पहले से भी ज्यादा सुकून में है। सुभान अल्लाह, ये बात कहने के लिए भी बहुत हिकमत और बहुत बड़ा दिल चाहिए,
बहुत चाहिए। और ये मेरे ख्याल हम इस तरह होते तो मेरे ख्याल में मेरा यही औरत तो मुझे कहीं नजर नहीं आती इस तरह का कैरेक्टर हमारे आजकल के माशरे में।
हम तो छोटी छोटी बातों में इस तरह हो जाते हैं कि झिड़क देना या ऐसी बात कर देना या एक्सप्रेशन जैसे बना लेना, तो सुभान अल्लाह अल्लाह सुभान ताला हम सबको हिकमत अता करें कि हम इनसे लर्न करें इन अहादीस से कि किस तरह हिफाजत करनी है अपनी जबान की भी घर की भी, और सब ये सारे हकूक में आते हैं ना, कितने अच्छे हकूक अता करने हैं शोहर के अल्हम्दुलिल्लाह। और फिर नेक्स्ट भी हम देखते हैं हजरत अस्मा रदी अल्लाह अन्हा के बारे में कि उन्होंने भी इतना सब्र किया और तकलीफ से फिर भी उन्होंने अपनी जो कुबा में उनका हुआ था हमल उसको भी कितने उन्होंने सब्र से किया, तो सब्र सबसे बड़ी बात है। सब्र एक दफा हमें आ गया तो फिर अल्हम्दुलिल्लाह सभी आसान हो जाएगा। तो 1390 हदीस है सिस्टर राशिदा, 1390 उससे आपने क्या एक बात देखी है बच्चे के बारे में और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम
1390 में
जी 1390 उसमें आपको क्या एक बात पता चलती है?
आप सल्लल्लाहु अलैहि वसल्लम जो हजरत अनस के पास जाते हैं और कहते हैं कि इख्लाक से बच्चों के साथ बात कर रहे हैं, वही वाली हदीस है ना, ये वाली
जी,
नहीं, 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 नहीं आगे नहीं पढ़ा मैंने لیکن یہ کہ اس لیے کہ آپ صلی اللہ علیہ وسلم بچوں کے ساتھ ہی مزاحن بات چیت کرتے تھے اور ہلکے پھلکے انداز سے مزاح بھی کرتے تھے اور لوگ بچوں کو ان کے لقب سے ان کو عزت سے پکارا جاتا تھا نا.
الحمد للہ ایسے یا ابا عمیر ماں پیار سے سبحان اللہ کہ اگنور نہیں کیا کہیں بھی. ہم اکثر بچوں کو اگنور کر دیتے ہیں تو اگنور نہیں کیا نا
کہ محبت اور عزت کو پکارا جائے, اس کا مطلب محبت اور عزت کے ساتھ بچوں کو بھی پکارا جائے نا.
الحمد للہ آگے بھی باب سلام میں ہم دیکھیں گے کہ وہ پہل کر دیتے تھے سلام میں بچوں کے ساتھ. ویسے تو بچوں کو پہل کرنی چاہیے لیکن سبحان اللہ اخلاق کی بلندی ایسی ہے کہ وہ کر دیتے تھے الحمد للہ. تو ہم بھی اس سے سب سیکھیں الحمد للہ. انشاءاللہ سسٹر راحت اب آپ مجھے یہ بتائیں ابو موسیٰ آتا ہے کہ ابو موسیٰ عشری جو ہیں وہ جب عمر رضی اللہ عنہ کے گھر کے باہر گئے اور اس طرح کھڑکا کر واپس آئے تو گھبرائے ہوئے کیوں تھے, کیا گھبراہٹ کی وجہ تھی ان کی؟
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم
السلام. حضرت ابو موسیٰ عشری جو تشریف لائے تھے وہ تنہائی میں گھبرائے ہوئے اس لیے تھے کہ حضرت عمر تو روب دبکے والے تھے نا, تو ان کو لگا کہ ان کے ڈر سے مطلب جیسے وہ ان کے طرف آئے تو دروازہ مطلب کھٹکھٹایا تو اندر سے اسلام کا جواب نہیں آیا, تو انہوں نے اجازت مانگی اور حضرت ابو جو ابو موسیٰ شہری تھے وہ تشریف لائے تھے نا, تو وہ دروازہ کھٹکھٹا رہے تھے تو وہ یہ سوچ رہے تھے کہ مجھے تو اندر سے آواز نہیں آئی تو میں واپس چلا جاؤں, لیکن ان کا کہنے کے اجازت لینے کا مطلب یہ تھا کہ شاید ایک محفل تھی اس میں حضرت عمر تھے تو انہوں نے یہ سنا یا نہیں سنا, تو بیان کا حدیث کا بیان یہ ہو رہا ہے کہ اجازت لینا ضروری ہے اور حضرت عمر رضی اللہ تعالیٰ عنہ ان کو یہ لگا تھا کہ شاید وہ اس محفل میں نہیں تھے جب یہ حدیث بیان کی جا رہی ہے, تو حدیث کا سننا نہ سننا اس سے یہ ثابت ہوتا ہے کہ پتہ چلتا ہے کہ راوی جو ہیں انہوں نے کہہ دیا سب کہہ دیا تو وہ مان لیا جاتا ہے کہ اس زمانے سے جو حدیثیں چلتی آ رہی ہیں ان کو یہ نہیں ہم کہہ سکتے کہ کوئی گواہ ہی ہمیں دے یا کوئی گواہ آئے, تو ایسا نہیں ہے اب کے زمانے میں کیونکہ جو رسول اللہ صلی اللہ علیہ وسلم کے راویوں نے بتا دیے گواہ بن کے تو ہمیں وہ مان لینا چاہیے, تو اسے حدیث سے ہمیں یہ اب مفہوم جو نکلتا ہے وہ یہ ہے کہ کسی کے گھر کے جانے کی اجازت ہے تو تین دفعہ دروازہ کھٹکھٹاؤ, اجازت ملے یا نہ ملے تو اندر چلے جاؤ, تین دفعہ کھٹکھٹا کے اگر نہیں ملے تو بغیر کسی ان کو برا فعل کہنے سے واپس آ جا سکتے ہیں.
جی تو وہ گھبرائے ہوئے اس لیے تھے کہ
حضرت عمر
جی انہوں کے خوف سے کیونکہ انہوں نے گواہی مانگ لی تھی, تو گواہی کیوں مانگی تھی جو آپ یہ بتا رہی ہیں, کیا ان کو شک مطلب بات پر یقین نہیں تھا یا انہیں لگا کہ یہ سچ
نہیں؟ نہیں ان کے ڈر سے کیونکہ وہ روب دبکے سے تھے, روب تھا حضرت عمر کا رضی اللہ تعالیٰ عنہ کا, اگر وہ حضرت عمر رضی اللہ تعالیٰ عنہ زمانے کے خلیفہ ہوتے تو آپ کو وہ بتائیے سب کو.
جی اور دوسری یہ بات کہ صرف انہوں نے اس لیے گواہی مانگی تھی کہ سبقت کلام نہ ہو جائے اور کوئی شک
نہ لے جائے,
کیونکہ حضرت عمر رضی اللہ عنہ بھی اس بات سے واقف نہیں تھے.
جی کیونکہ اس محفل میں وہی میں نے کہا تھا نا کہ گواہی چاہیے تھے, تو وہ ضروری نہیں ہے کہ اس محفل میں وہ تھے یا نہیں تھے, یہ کسی کو پتا نہیں ہے, لیکن رسول اللہ صلی اللہ علیہ وسلم کے
حدیث کا شاید علم نہیں تھا کیونکہ وہ فوق کلی بھی علم ہیں نا, علیم کے ہر جاننے والے سے بھی اوپر ہے نا کوئی جاننے والا, ان کو اس کا علم نہیں تھا تو اس لیے وہ اس کو کنفرمیشن کے لیے صرف کہہ رہے ہیں.
جی تو وہی حدیث سے دلیل ملتی ہے نا کہ صحابی کا ہونا یا نہ ہونا یہ حدیث مطلب ہمیں بتا دیتی ہے کہ جب صحابی سے پتہ چل گیا رسول اللہ صلی اللہ علیہ وسلم کو صحابیوں سے پتہ چل گیا تو مان لینی چاہیے وہ بات.
جی
صحابی کا ہونا نہ ہونا اس کی گواہی نہیں ہے.
جی کیونکہ جو لوگ اس حدیث کو بناتے ہیں بیس کے آپ صلی اللہ علیہ وسلم کی ایک حدیث ہے کہ میں گانے بجانے والے موسیقی کے آلات توڑنے کے لیے بھیجا گیا ہوں
تو وہ ضعیف ہے.
جی ان رجل من اصحاب رسول اللہ ہے نا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے اصحاب میں سے ہے کوئی, تو نام وہ یہ کہتے ہیں مجہول ہیں, اور چونکہ یہاں پر بھی عمر رضی اللہ عنہ نے گواہی ہی چاہی تھی تو اس لیے مجہول ہے وہاں پر بھی صحابی, اس لیے ہم ان کی بات کو وہ کہتے ہیں یہ حدیث ہی ضعیف ہے, بلکہ صحابی جو ہیں وہ جیسے آپ نے بتایا عادل ہیں سب, ان کا صرف موجود ہی ہونا کسی حدیث میں اٹس اناف اور وہ اللہ سبحانہ تعالیٰ کے چوزن ہیں, تو وہ اللہ تعالیٰ
نے اللہ سبحانہ تعالیٰ نے چوز کیا ہوتا تو وہ تابع ہیں, تو انہیں ماننا ہمیں مان لینا چاہیے بس.
الحمدللہ, جزاک اللہ خیر. جی سسٹر سمرین, جی سسٹر سمرین,
السلام علیکم ورحمۃ اللہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. اچھا آپ مجھے بتائیں کہ اگر میں کسی کے گھر جاؤں اور میں اگر کسی کو کہوں کہ دروازہ کھٹکھٹا کر کہ میں بات کر رہی ہوں یا فون کال کروں تو یہ ٹھیک ہے, ایسا کر سکتی ہوں؟ کیونکہ جانتی تو ہوگی, وہ میری دوست ہی ہوگی, جان پہچان کی میرے جاننے والے, ایسا ٹھیک ہے؟
دیکھیں اگر میں کسی کے گھر جاتی ہوں اور دروازہ بجاتی ہوں اور اندر سے کوئی مجھ سے سوال کرتا ہے کہ کون, تو اس کا مطلب ہے کہ وہ میری آئیڈینٹیٹی جاننا چاہ رہا ہے, وہ مجھے پہچاننا چاہ رہا ہے. تو اس کے لیے مجھے اپنا نام بتانا ہے, صرف میں یہ نہیں کہہ سکتی کہ میں ہوں, مجھے اپنی آئیڈینٹیٹی بتانی ہے, مجھے پہچان بتانا. اس دور میں یہ آج بھی ایسا تو ہے نہیں کہ دروازے پہ کوئی کیمرہ لگا ہوا ہے جس میں وہ ہمیں دیکھ کے پہچان جائے اور دروازہ کھول لے. اس کا اندر سے سوال کرنے کا مقصد ہی یہی ہے کہ وہ مجھ سے میری آئیڈینٹی پوچھنا چاہ رہا ہے, میری پہچان جاننا چاہ رہا ہے. تو مجھے ضروری ہے کہ میں اپنی پہچان بتاؤں, میں اس میں اپنا نام بتاؤں اور اس کو اپنے کسی بھی انداز سے اس کو پہچان کر رہا ہوں کہ میں آئی ہوں. صرف میں نہیں کہہ سکتی کہ میں آ رہی ہوں.
جی احسنت, کی احسنتی کہ ماشاء اللہ لاکھ اللہ بلا. دیکھیں حضرت جابر رضی اللہ عنہ کو رسول اللہ صلی اللہ علیہ وسلم جانتے تو ہوں گے, ایک بار نہیں تو دوسری تیسری میں تو پہچان ہو ہی جاتی آواز کی, میں یہ سوچ رہی تھی. لیکن مکروہ ہے, رسول اللہ صلی اللہ علیہ وسلم نے اس کو پسند نہیں فرمایا, یہ مکروہ ہے نا. تو ہمیں بھی اپنا نام بتانا چاہیے کہ پہلے ہی جیسے آپ نے کہا آئیڈینٹیٹی فوراً پتہ چل جائے, اس میں کوئی یہ نہ ہو کہ گیسنگ ہو رہی ہو کہ کون ہے کون ہے, بالکل بھی اس میں ہمیں دھیان کرنا چاہیے. میں نہ کہیں اپنا نام بتائیں. اور پھر جیسے سمرین کسی کے گھر میں ساتھ ہی جھانک رہے ہیں, یہ ٹھیک ہے؟ پھر اس کے بعد سلام کے بعد ہی ساتھ ہی چلیں, ابھی سلام نہیں چلیں, دروازہ کٹکھٹایا ساتھ ہی جھانکنا شروع کر دیں, یہ ٹھیک ہے؟
نہیں, بالکل غلط ہے. حضرت سہیل رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ ایک شخص جو تھا نبی صلی اللہ علیہ وآلہ وسلم کے دروازے کے سوراخ سے اندر جھانک کر دیکھ رہا تھا, اور اس وقت آپ صلی اللہ علیہ وآلہ وسلم کے دست مبارک میں ایک لوہے کا کنگا تھا جسے آپ اپنا سر مبارک کھجا رہے تھے. تو جب اس شخص نے جھانکا تو آپ صلی اللہ علیہ وآلہ وسلم جو تھے انہوں نے فرمایا کہ اگر مجھے معلوم ہوتا کہ تم مجھے دیکھ رہے ہو تو میں کنگا تیری آنکھوں میں چبو دیتا. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اجازت لینا اسی لیے ہے کہ آنکھ بچے, یعنی آنکھ نظر کے لیے اجازت رکھی گئی ہے کہ نظر جو ہے وہ اندر جو بھی شخص ہے آپ اسے اجازت اس لیے لے رہے ہیں کہ اگر وہ پردہ کرتا ہے, اگر پردے دار ہے تو وہ پردہ فرما لے, جب آپ جھانک رہے ہیں تو اس کا پردہ تو خطا ہو گیا. تو اس کے لیے ضروری ہے کہ یعنی کہ اندر جھانکنا بالکل منع ہے.
جی حرام ہے نا, یہ چیز حرام ہے, اتنی بڑی بات ہے. کیونکہ جیسے آپ نے بتایا جو پرپز ہے پرمیشن کا, جو مقصد ہے وہ یہی ہے کہ آپ نظر سے بچائیں, کیونکہ ان کی پرائیویسی ہے, ان کا اپنا گھر, کیا کوئی چیز ایسی نظر آ جائے تو مقصد ہی ختم ہو گیا, پھر کیا فائدہ اجازت کا, کیا فائدہ رہ گیا. تو سبحان اللہ کہ رسول اللہ صلی اللہ علیہ وسلم اس طرح تھا کہ ان کا ریاکشن کہ وہ اس کو چبھو دیں اس کی آنکھ میں کنگا. تو اس کی اگر ایسا ہو جاتا, اگر کوئی کسی کو ایسا جھانکنے والے کو مار دے تو اس کی کیا دیت کیا ہے سسٹر سمرین, دیا کیا ہوگی اسلامک لا میں, ایک اس کی دیت کیا ہوگی پھر اس چیز کی؟
نہیں, اس کی کوئی ودیت نہیں ہے, دیت نہیں ہے. اگر کوئی شخص جھانکتا ہے اور اس پہ اگر آپ کوئی چیز مار دیتے ہیں اور اگر اس کی آنکھ پھوٹ جاتی ہے تو اس پہ کوئی دیت نہیں ہے, کیونکہ یہ حرام قرار دے دی گئی ہے پہلی ہی چیز.
جی, اس کی کوئی دیت نہیں ہے, سبحان اللہ, اس پر کوئی سزا نہیں ہے نا, اس پر یہی ہمیں آخری حدیث میں ہم نے 1395 میں یہی دیکھا ہے. الحمدللہ کتاب العباد آداب میں ہم نے پڑھ لیے ہیں. اب انشاءاللہ کتاب السلام کی بھی کچھ ہی ہیں احادیث, ہم وہ کر لیتے ہیں کتاب السلام کی. اور مجھے نام نظر نہیں آ رہے.
میں شبنم ہوں.
جی الحمدللہ آپ آ رہے ہیں, جزاک اللہ خیر. وعلیکم السلام رحمۃ اللہ. جی سسٹر شبنم آپ مجھے بتائیں کہ سلام کا کیا ہے. سلام سب سے پہلے آپ مجھے بتائیں کہ ہمیں ادھر کیوں سکھایا جا رہا ہے, اس کی کیا امپورٹنس ہے؟ دوسرے ریلیجنز میں تو کوئی ایسا سلام کا نہیں ہے, ادھر کیوں یہ پوری کتاب اس میں کیوں آیا ہے کتاب سلام میں؟
جی سلام کا مطلب یہ کہ رحمت, اور بہت خوبصورت اسلام میں جو ہے نا سلام کی بہت زیادہ اہمیت ہے, اور اس میں دعا بھی ہے, برکت بھی ہے, رحمت بھی ہے. پورا جو سلام ہے وہی پورا مطلب ایک بہت ہی خوبصورت, جیسے ایک دوسرے مسلمان کو جب انسان سلام کرتا ہے تو یہ ایک حق بھی ہے, اس کے حق میں بھی شامل ہے اس کا جواب دینا اور سلام کرنا, اور بہت مطلب اس کے آداب سے کہا گیا, پورا اس کے لیے جو ہے ایک باب مطلب بنایا گیا نا چیپٹر پورا یہ. جی
جی سبحان اللہ, ہم نے کبھی سوچا ہی نہیں کہ سلام بھی ہمارا ایک مذہبی فریضہ ہے. سبحان اللہ, اس کو ہم نے دیکھا ہے کہ یہ ہمارا ایک فریضہ ہے, ایک فرض ہے نا. سبحان اللہ, سلام کا بھی پورا ایک ہمارے اسلام میں ایک اپنی امپورٹنس ہے, مذہبی فریضہ ہے. اس میں کتنے ہمیں اللہ سبحانہ تعالیٰ رسول اللہ صلی اللہ علیہ وسلم سے ایتیکیٹس پتہ چلتے ہیں, صرف ایک سلام سے ہی ہمارا پورا ہم اپنے ریپرزینٹ کرتے ہیں ہم اپنے دین کو, الحمدللہ. تو آپ مجھے بتائیں پہل کون کرے سسٹر شبنم, سلام میں پہل کس کو کرنی چاہیے؟
فیری پہ جو ہوگا وہ جو بغیر سواری کے ہوں گے ان کو پہل کرے گا, جو داخل ہوتا ہے محفل میں وہ سلام کی, کم لوگ زیادہ کو سلام کریں گے, اور جیسے جو محفل میں داخل ہوتا ہے وہ سلام کرے گا جو مطلب.
جی اور سوار کس کو کرے گا, پیدل کو یا
بیٹھے ہوئے جو پیدل چل رہے ہیں یا پیدل ہیں یا مطلب بغیر سواری کے ہیں ان کو سلام کرے گا, جو سوار ہے وہ جو پیدل ہیں ان کو سلام کرے گا.
جی سوار پیدل کو, پیدل بیٹھوں کو, تھوڑے کم کو اور چھوٹا بڑے کو. تو اس کا جزاک اللہ خیر. سسٹر شاہ ہادی کیا اس میں کیا ہے, حکمت کیا ہے اس سب میں؟
السلام علیکم.
وعلیکم السلام و رحمۃ اللہ. کے جو سوار ہے وہ پیدل کو کرے, اس کی کیا حکمت ہے تھوڑے زیادہ کو؟
اس لیے کہ اس میں عاجزی ہے, عاجزی نظر
آتی ہے. الحمد للہ
اس میں عاجزی ہوتی ہے وہ سلام کرتے ہیں نا.
جی تو ہم بھی کبھی ایسا ہو جاتا ہے کہ ہمیں کوئی نظر آتا ہے, اور اگر کبھی کوئی میں نے سنا کبھی کوئی مجھے وہ کہہ رہی تھی ایک کمپلین کسی کی کہ اس نے مجھے میری کوئی پرانی دوست تھی ملی سلام نہیں کیا تو مجھ سے نظریں چرا رہی تھی. تو دیکھیں اگر آج بھی ہے ہم نے تو ہم کر دیں ہے نا سبحان اللہ, تو اس کا کتنا ثواب بھی ہے.
تو نیکیاں ملتی ہے
جی الحمد للہ جزاک اللہ خیر. سسٹر شہناشا آپ مجھے بتا دیں کہ جو مسلمان ہے اس کے دوسرے مسلمان پر کتنے حق ہیں اور کیا ہیں؟
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام و رحمۃ اللہ.
جی اس میں پانچ حقوق ہیں دوسرے مسلمان کے. ایک تو اس کو سلام کا جواب دینا, دوسری اس کی بیمار پرسی کرنا اگر وہ بیمار ہے تو, اور اتباع جنازے کے ساتھ جانا, یعنی اس سے ثواب ملتا ہے رائٹ, اور اس کی دعوت کو قبول کرنا, اور چھینک کا جواب دینا جب وہ الحمدللہ کہے تو.
جی چھینک کا جواب دینا, اور اس کے بعد پورا کیا ہے جب وہ الحمدللہ کہے تو جواب میں کیا کہے دوسرا مسلمان؟
وہ جواب میں کہے یا یرحمک اللہ, اور پھر وہ کہے کہ یہدیکم اللہ ویصلح لکم بالکم.
جی یہدیکم اللہ ویصلح بالکم الحمدللہ.
ہمیں یاد نہیں ہے سسٹر مریم, ویصلح لکم بالکم ہے یا ویصلح بالکم ہے؟
ویصلح بالکم.
اچھا ویصلح بالکم, تو یہ لکم میں نے ایکسٹرا لکھا ہے, اس کا مطلب ہے اوکے.
جی ویصلح بالکم, تو یہ بھی ہمیں الحمدللہ بچوں کو بھی سکھانا چاہیے کہ وہ ضرور ایک چھوٹی سی ہے یہ چیز, لیکن دیکھیں یہ حقوق میں ہے تو ہمیں ضرور یہ سکھانا چاہیے کہ تشمیت العاطش کے بھی کیا ایٹیکیٹس ہیں چھینک مارنے کے جواب میں. سبحان اللہ. اور جیسے آپ نے بتا دیا اذا جو قرآن مجید میں آتا ہے نا, اذا حییتم بتحییکم وحیوا بأحسن منکم, کہ تم اس کا جواب دو سلام کا یا اسے بہتر دو, تو بہتر بھی دینا چاہیے سبحان اللہ. اور پھر مریض کی بھی بیمار پرسی کرنی چاہیے, یہ تو ضرور ہی ہے کہ ہم کوئی بھی سکھ ہے اس کے پاس جائیں, ہمارے گھر میں بھی ہمارے فیملی میں کوئی بھی ہے हमारी फ्रेंड्स ने उसे जरूर पूछें, हाल पूछना जरूर है उसकी, थोड़ा सा वक्त निकालें कि घर जाएं और किसी न किसी चीज की जरूरत होगी कुछ पका कर ले जाएं, तो इस सब में आता है। और जनाजे का आपने बता दिया है, दफनाने तक एक की रात है, नहीं जमाजे जनाजा तक एक की रात है और दफनाने तक दो की रात है ना, जो सवाब मसले जबले उहद तक है। अल्हम्दुलिल्लाह ये हैं पांच, अल्हम्दुलिल्लाह। और आप मुझे सिस्टर शनाशा ये बता दें कि काफिरों को कैसा है, उनको हम सलाम कर सकते हैं, इब्तदा कर सकते हैं काफिरों को सलाम?
अब बच्चों का पूछ रही है?
नहीं काफिरों को, नॉन मुस्लिम।
जी जी अच्छा काफिरों को, जी जी काफिरों को हम नहीं इब्तिदा नहीं कर सकते, नहीं कर सकते। अगर वो सलाम करे तो सिर्फ अलैकुम कह सकते हैं, लेकिन हम अपनी तरफ से नहीं कर सकते, पहल नहीं कर सकते सलाम में।
जी सलाम में पहल नहीं करनी इस तरह, मतलब अब तो खैर अगर जैसे नॉन मुस्लिम हैं हमारे इधर तो हाय आप हेलो कर सकते हैं, हाउ आर यू, उसमें पहल हो सकती है, लेकिन ये तो अस्सलाम वालेकुम की बात हो रही है ना। तो
और हमने पिछले अहदीस में भी पढ़ा था कि उसमें जो कुछ नॉन मुस्लिम भी थे लेकिन मुसलमान थे, लेकिन अगर दोनों मुश्तरक हैं तब तो हम कर सकते हैं। आपको याद होगा एक हदीस हमने पढ़ी थी, लेकिन अगर वो अकेले में है तो हम नहीं कर सकते उनको सलाम।
जी ठीक है अल्हम्दुलिल्लाह, जज़ाकअल्लाह खैर। जी सिस्टर शाहीन हो कि सिस्टर शहनाज, दूसरी सिस्टर शहनाज आपका नाम जी। वालेकुम अस्सलाम रहमतुल्लाह वबरकातहू। जी आप मुझे बताएं बच्चों को सलाम किया जा सकता है, जैसे अभी बात हो रही थी वो क्या है, बच्चों को सलाम करना कैसा होगा?
जी बच्चों को सलाम किया जा सकता है, क्योंकि इसका सबूत मिलता है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम भी बच्चों को कभी कभार सलाम किया करते थे। वैसे तो यह है कि जो छोटे बड़ों को सलाम करें, लेकिन जरूरी नहीं है, बच्चों को भी सलाम किया जा सकता है, क्योंकि अल्लाह के रसूल की सुन्नत से ये मिलता है, इससे उनसे मोहब्बत और शफकत महसूस होती है।
जी सुभान अल्लाह, कितना इखलाक अल्लाह सुभान ताला ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से हमें पता चलता है, सुभान अल्लाह इखलाक के शफकत और मोहब्बत है ना उसमें, तो हम कर सकते हैं और मुस्तहब है, ये मुस्तहब है अल्हम्दुलिल्लाह। जी ठीक है अल्हम्दुलिल्लाह। और आप मुझे बताएं कि ये जो हमने अभी पढ़ी थी हदीस की सलाम की वालेकुम, तो आयशा रदी अल्लाह अन्हा जो है वो थोड़ा गजबनाक हो गई और उन्होंने कहा था जो अहले किताब के या जो यहूदी आए थे उन्होंने उन्हें कहा था अलैकुम वलाना, कि तुम पर भी मौत हो और अल्लाह की लानत हो, तो इसमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनको क्या फरमाया?
जी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उन्हें फरमाया कि ए आयशा अल्लाह हर चीज में नरमी पसंद करता है, तो नरमी करने के लिए कहा कि अगर आपको कोई कितना भी गजबनाक भी क्यों ना करे ऐसे ऐसे बात बोले तो हमको वो अल्फाज यूज नहीं करने हैं, बहुत समझदारी से और हिकमत से जवाब देना है, जैसे कि अल्लाह के रसूल ने कहा अलैकुम, यानी कि बात उनकी उन्हीं पर लौटा दी, लेकिन अपनी जुबान से नरमी इख्तियार की, नरमी नहीं जाने दी और गलत अल्फाज अपनी जुबान पर नहीं लेकर आई, सुभान अल्लाह, बड़ी हिकमत से मतलब उनको जवाब दिया और नरमी के साथ दिया।
जी कितना सब्र इससे हमें सीखना है और कितना अपना जो एटीट्यूड और जो अपना गुस्सा है उसको काबू करना है, चाहे कितना भी है, कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया माखलन, कि अपने आप को सब्र और नरमी के साथ सिचुएशन को डील करना, गुस्से में नहीं आना, वो एवरी एक्शन हैज एन इक्वल एंड ऑपोजिट रिएक्शन तो आता है, लेकिन उसमें भी हमें इक्वल तो ना दे और कुछ उससे बेहतर अगर दे दे तो ज्यादा ही अच्छा है। ठीक है, तो हमें ये सीखना है अल्हम्दुलिल्लाह, हमें ऐसी सिचुएशन को भी डील करना है अच्छे तरीके से अल्हम्दुलिल्लाह। जी सिस्टर शकीला
अस्सलाम वालेकुम रहमतुल्लाह बरकातहू, मतलब पहले में
जी वालेकुम अस्सलाम रहमतुल्लाह। जी ये आता है कि हज़रत सऊदा रदी अल्लाह अन्हा जब कहीं हाजत के लिए गई तो उमर रदी अल्लाह अन्हो जो है उन्होंने कहा कि आप जो है जरा अच्छी तरह अपने आप को ढक कर आए और इस तरह आप आ गई, तो ये इससे ये क्या बात लोग निकालते हैं?
क्या बात निकालते हैं मतलब पर्दे की बात
के बारे में,
हजरत उमर के लिए या हजरत सौदा के लिए?
हजरत उमर रजी अल्लाह अन्हु के बारे में,
हजरत उमर मतलब उन्होंने देख लिया था, उन्हें जाके इससे पहले जब पर्दे का हुक्म नहीं आया था उससे पहले उन्होंने देखा था हजरत सौदा को, زیادہ بھاری بھرکم جسم کی تھی, لیکن جب وہ جانے لگی رات کو مطلب اپنے حاجت کے لیے تو چادر تو اوڑھے ہوئے تھی, لیکن انہوں نے جسم کی وجہ سے پہچان لیا.
جی تو اس میں کیا کہتے ہیں عمر رضی اللہ عنہ کے بارے میں کہ وہ ایسی کوئی استغفر اللہ کوئی امہات کے بارے میں ایسی کوئی بات کرتے تھے, ایسی باتیں نکالتے ہیں؟
نہیں, ایسی باتیں نہیں کرتے تھے, ایسی باتیں نہیں کرتے تھے حضرت عمر, لیکن ان کی نظر جب پڑ گئی تو نظر اسی لیے ہے کہ چاہیے تاکہ یہ نہ پتہ چلے کہ کون جا رہا ہے, مطلب آٹو میں سے نساء میں سے کون ہے, اس طرح سے اس کی وہ نہ ہو. جیسے نبی کریم صلی اللہ علیہ وسلم نے کہا اپنی نظریں نیچی رکھو, تو اس نظر نیچی رکھنے میں سبھی آ جاتا ہے کہ کوئی شہوت سے ڈالتا ہے, کوئی اچانک پڑ جاتی ہے کسی کی نظر, ان کی نظر اچانک ہی پڑی تھی, انہوں نے جان بوجھ کر نہیں کیا تھا.
جی الحمدللہ, اور عمر رضی اللہ عنہ نے کچھ بھی نہیں, جیسے ایسا کچھ بھی نہیں کہا, کوئی نازیبہ الفاظ کچھ بھی استعمال نہیں کیے, صرف یہ پردہ ہونے کے فوراً نازل ہونے کی بات جو آیات تھی نا, پردہ نازل ہونے کی بات آیات, اس کے بعد یہ ہوا تھا نا واقعہ, تو وہ سمجھے کہ شاید کچھ زیادہ کور کرنا چاہیے انہیں یا اس طرح, انہوں نے صرف اس تھنکنگ میں لیا. اور پھر رسول اللہ صلی اللہ علیہ وسلم کے جواب سے بھی ہمیں پتہ چلتا ہے کہ انہوں نے بتایا کہ نہیں آپ جا سکتی ہیں, انہوں نے آپ صلی اللہ علیہ وسلم نے بھی کچھ نہیں عمر رضی اللہ عنہ کے بارے میں
فرمایا, نبی کریم نے بھی نہیں مطلب اس کا مائنڈ نہیں کیا اور کہا کہ ہاں آپ جا سکتی ہیں.
جی اور اس سے کیا کیا پتہ چلتی ہے, کیا عورت کیا کیا کر سکتی ہے, کس چیز کے لیے عورت باہر جا سکتی ہے, اس سے کچھ پتہ چلتا ہے؟
کے لیے اپنی ضرورت کے لیے عورت باہر جا سکتی ہے, اگر مطلب اسے مجبوری ہو یا بغیر مجبوری کے بھی, اگر اسے کوئی سودا لانا ہے یا کوئی چیز لانا ہے ضرورت حاجت کے لیے, تو یہ نہیں کہ منع نہیں ہے, ہاں اپنے آپ کو کور کر.
جی الحمدللہ ضرورت کے لیے جا سکتی ہے باہر, اس سے الحمدللہ ہمیں یہ بھی پتہ چلتا ہے کہ کوئی ایسا اس میں نہیں ہے, کچھ بالکل بند ہو کے رہ جاتے ہیں, آ نہیں ہے, ضرورت کے کام کے لیے بھی جا سکتے ہیں. ٹھیک ہے, جزاک اللہ خیر, الحمدللہ. جی سسٹر شازیہ.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. کوئی اکیلے کوئی اجنبی عورت اور مرد ہیں, وہ ساتھ تنہائی میں مل سکتے ہیں, یہ بات ٹھیک ہے, جائز ہے؟
نہیں, نا محرم ہیں, اجنبی ہیں, تو وہ ایسے تنہائی میں نہیں بیٹھ سکتے ہیں. اور اس میں یہ بھی نہیں ہے کہ عورت نے پردہ کیا ہو تو تب بیٹھ سکتی ہے, پردے کا حکم الگ ہے, اور تنہائی میں نامحرم کا بیٹھنا جو ہے یہ بالکل منع ہے.
جی یہ ابھی میں عام آپ سے بات کری تھی کہ کوئی بھی, جیسے کوئی کہہ لیتے ہیں کہ آپس میں کوئی فرینڈ ہو گئے, جان پہچان کر, کوئی بھی عورت مرد تنہائی میں نہیں بیٹھ سکتے, خلوت کی یہ بات ہو رہی ہے نا اکیلے میں. تو پھر رسول اللہ صلی اللہ علیہ وسلم سے سوال کیا گیا ہم کے بارے میں, تو اس کے بارے میں آپ کیا کہتی ہیں کہ جو سسرالی رشتے والے ہیں؟
جی اس میں تو یہ ہوتا ہے کہ وہ ایسے رشتے دار ہیں کہ جن کے ساتھ مطلب ہر وقت کا انٹریکشن ہو سکتی ہے, مطلب موسٹلی ہوتی ہے کیونکہ خاوند کی وجہ سے وہاں رشتے ایسے ہوتے ہیں, تو اس میں بھی انسان کو چاہیے کہ ایک عورت جو ہے وہ پردے کے ساتھ گھر میں مطلب میکسیمم جو ہمیں الاؤڈ ہے اس میں رہے, اور اس کے علاوہ تنہائی میں کسی ایسے نامحرم رشتے میں دیور جیٹھ وغیرہ بھانجے بتیجے نندوئی ہیں ان کے ساتھ تنہائی میں نہیں آئے نا, مطلب ایسی جگہ ہوں جہاں پہ مطلب سارے گھر کے اگر افراد بیٹھے ہیں تو وہ بھی وہاں علیحدہ سے اوپر مطلب اس میں بیٹھ سکتی ہیں, ایسا علیحدہ تو پھر بھی نہیں وہ بیٹھ سکتی.
جی الحمد الموت کہا فرمایا گیا ہے نا, سبحان اللہ, کہ یہ تو ہلاکت ہے. اس کو مائنڈ تو کیا جاتا ہے لیکن اس میں مائنڈ کرنے کی بات نہیں ہے, یہ اتنے کلوزر رشتے دار ہوتے ہیں, رشتے ہوتے ہیں آپ کے ہسبینڈ سے اتنے زیادہ قریبی ہوتے ہیں کہ ان میں ایک ویسے ہی آپ کو کلوزنیس ہوتی ہے, تو سبحان اللہ اس سے اتنا ہمیں پتہ چلتا ہے کہ اس لیے آپ صلی اللہ علیہ وسلم نے ہمیں بتایا کہ ان سے اور بھی زیادہ بچنے کی ضرورت ہے نا, تو اس میں خلوت میں اکیلے میں اس سے یہ ہے کہ ہمیں نہیں ملنا, بالکل اکیلے میں اسے اوائڈ کرنا ہے. جزاک اللہ خیر. جی سسٹر عظمت.
السلام علیکم ورحمۃ اللہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. رسول اللہ صلی اللہ علیہ وسلم کے پاس جب صفیہ, حضرت صفیہ رضی اللہ عنہ آئیں مسجد میں اعتکاف میں, तो फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने जब ये आती है हदीस नंबर 14 है उसमें आती है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने उन जो जा रहे थे सहाबी उनको रोक कर कहा, फरमाया कि ये सफिया रज़ी अल्लाह अन्हा है, मेरी बीवी है। तो इससे फिर आपको क्या पता चलता है, ये उनको तो कोई शक नहीं था रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ात पर, इसके बारे में आप क्या कहेंगे?
जी असल में उनको तो नहीं था सल्लम के बारे में, लेकिन अगर हम कहीं ऐसी जगह पर हों जहाँ पर ये शक वाली बात हो, इस जगह पे जहाँ इंसान का वाजा करना जरूरी है, जहाँ पे कोई शक की बात हो, तो वहाँ बेहतर ये है कि वो बता दिया जाए कि वो उनकी बीवी हैं, तो वो ज्यादा बेहतर है जाहिर है। क्योंकि इस तरह लोग, जैसे आज सल्लम बताया था कि शैतान जब उन्होंने कहा था इस बात पे कि सुभान अल्लाह के आप जाहिर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर वो शक करेंगे, तो उन्होंने बताया था कि शैतान जो है वो इंसान की जिस्म में इस तरह है जैसे खून चलता है, तो इस तरह है। तो कभी भी इंसान के जहन में जो है वहम आ सकता है, शैतान जो है उनके जहन में शैतान जो है वहम डाल सकता है। तो इसलिए बेहतर है कि जिस जगह शक वाली बात हो तो वहां पे वाजा कर दिया जाए अपने रिश्ते को कि ये महरम रिश्ते के साथ है अपने।
जी अल्हम्दुलिल्लाह, बारकल्लाहु फी, जज़ाकल्लाहु खैर। देखिए यही है सुभान अल्लाह कि मुस्तहब है, मुस्तहब है, इसको वाजे कर देना चाहिए। हो सकता था बाद में ऐसे ही ख्याल गुजर जाता है, क्योंकि वाकई शैतान तो इतना रगों में दौड़ता है कि ख्याल के ऊपर तो जोर नहीं है ना किसी भी इंसान का, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उसे पहले ही रोक दिया। सुभान अल्लाह कि ऐसा ख्याल भी ना आए, अल्हम्दुलिल्लाह, जज़ाकल्लाहु खैर। सिस्टर ज़ाहिदा आप बताएं, एतकाफ में कहा जाता है कि बिल्कुल बातचीत ही बंद है। अच्छा, और ये एक और बात कि अगर आपकी महरम है, बेशक वालदा है, बहन है, उसको भी बता सकते हैं, सिर्फ बीवी का नहीं, कोई भी ऐसा आपका रहमी रिश्ता है सबके बारे में बता सकते हैं, अगर कोई ऐसा अंधेरे की जगह हो, रात हो, शक हो। अच्छा, तो आपसे मैं ये पूछी थी सिस्टर ज़ाहिदा कि एतकाफ के बारे में कहा जाता है कि ना मस्जिद में कोई जा सकता है, औरत आपकी बीवी बहन कोई जा नहीं सकती, बात नहीं कर सकते आप किसी से, इतनी सख्त वो रिस्ट्रिक्शन लगा देते हैं, ये ठीक है?
जी अस्सलाम वालेकुम। नहीं, ऐसी बात नहीं है। इसी हदीस से पता चलता है कि मस्जिद में जाकर हज़रत सफिया ने आपसे बात की थी और आप सल्लल्लाहु अलैहि वसल्लम उनको छोड़ने के लिए बाहर तक आए थे। तो अगर कोई जरूरत है तो मियां बीवी भी बात कर सकते हैं, बहन भाई या किसी को कोई इम्पोर्टेंट बात करनी है तो वो एतकाफ की हालत में अपने महरम रिश्ते से जाके बात कर सकती हैं और वो भी दरवाजे तक आ सकते हैं, ऐसी कोई मानियत नहीं है।
जी अल्हम्दुलिल्लाह, एतकाफ में ये सब ऐसा हो सकता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है वो दरवाजे तक भी छोड़ने आए और हज़रत सफिया रज़ी अल्लाह अन्हा उनसे मिलने आई, उनसे बात की और आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर अंसार से बातें की, उनको बताया रोक कर। तो सुभान अल्लाह, ऐसा है, ज़रूरत के लिए आप कर सकते हैं, बाहर भी जा सकते हैं ज़रूरत के काम के लिए। जज़ाकल्लाहु खैर। मेरे ख्याल से सब सिस्टर्स हो गई हैं और मुझे किसी का नाम नहीं नज़र आ रहा, अगर कोई और हैं तो मुझे बता दें इंशाल्लाह ताला, वरना इंशाल्लाह ताला हम रिव्यू इधर तक ही करते हैं। आज क्लास नहीं होगी सिस्टर नाज़नीन, मैसेज कर दें अगर क्लास है या नहीं इंशाल्लाह ताला। जज़ाकल्लाहु खैर। जी अल्हम्दुलिल्लाह, हम इतना ही करेंगे। जी आज क्लास भी नहीं होगी फिर इंशाल्लाह ताला सर की, तो एक आई थिंक लेसन रह गया है, आप सब सिस्टर्स हो गई हैं तो आई थिंक फिर वो फिर हम नेक्स्ट वीक कर लेते हैं, ठीक है इंशाल्लाह। जज़ाकल्लाहु खैर, अल्हम्दुलिल्लाह। سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك، ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. السلام عليكم ورحمه الله وبركاته.